आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाई र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ।
प्रभु तपाईंलाई चाहदा चाहदै त्यागे मैले तपाईंलाई, साथ दिनुस् प्रभु प्रभु त्यागे मैले तपाईलाई। साथ दिनुस् प्रभु जिउना चाहन्छु तपाईमा साथ दिनुस् प्रभु
श्रोता यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँहरूको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। आदरणीय श्रोता मित्र, आज पनि यहाँ सबैलाई मेरो जयमसी अनि हार्दिक स्वागत छ यो तपाईँको आफ्नै कार्यक्रममा। धन्यवाद तपाईँहरूका प्रार्थनाको लागि अनि पत्रको लागि, एसएमएसको लागि अनि फोन कलको लागि पनि। हामीले तपाईँहरूका एसएमएसहरू प्राप्त गरिरहेका छौं र तपाईँहरूका प्रार्थनाको विषयहरू पनि हामीले प्राप्त गरिरहेका छौं। हामी निरन्तर तपाईँहरूको लागि प्रार्थना गर्नेछौ र गरिरहनेछौ। प्रभुले तपाईँ सबैलाई धेरै धेरै आशिष दिनुभएको होस्। श्रोता, आज हामी बाइबल अध्ययन व्यवस्था 11 र 12 अध्यायबाट गर्न गइरहेका छौं। अध्याय 11 मुख्य विषयको रूपमा देख्नेछौ प्रतिज्ञाको मुलुक मिश्र जस्तै होइन, त्यस मुलुकको ओगट्नेवालाको नियम अनि यहाँ तिनीहरू प्रवेश गर्न आँटेका मुलुकको बारेमा परमेश्वर तिनीहरूलाई बताउनुहुन्छ। प्रतिज्ञाको मुलुक मिश्र जस्तो हुने छैन र परमेश्वरले तिनीहरूलाई मुलुकको ओगट्नेवालाहरूको लागि आवश्यक सिद्धान्त र नियमहरू व्यवस्थाहरूको दिनुहुनेछ। त सबभन्दा पहिले हामी देख्नेछौ समर्पणको निम्ति बोलावट। व्यवस्था 11:1 लेखिएको छ, परमप्रभु आफ्ना परमेश्वरलाई प्रेम गर र उहाँका आदेश र विधि विधान र आज्ञाहरू सधैँ पालन गर। मित्र, परमेश्वरको प्रेमको प्रतिजवाब वा प्रतिक्रिया आज्ञा पालन हो। अनि 8-9 लेखिएको छ, यसकारण जति आज्ञा आज म तिमीहरूलाई दिँदैछु ती सबै मान, ताकि तिमीहरू बलिया भएर यर्दन नदी तरी अधिकार गर्नुपर्ने देशलाई आफ्नो बनाउन सक। अनि परमप्रभुले तिमीहरूका पिता पुर्खासँग तिनीहरू र तिनीहरूका सन्तानलाई दिने प्रतिज्ञा गर्नुभएको प्रशस्त दूत र मह भने देशमा तिमीहरूको आयु लामो होस्। तिनीहरू मिश्रमा सिंचाइ सुविधाको खेतसँग बानी परेका थिए, अभ्यस्त थिए। अनि 10 लेखिएको छ, तिमीहरूले जुन देश अधिकार गर्न लागेका छौ त्यो देश तिमीहरू निस्केर आएको मिश्र जस्तो छैन, जहाँ बिउ छरेर तिमीहरूले सागबारीमा झैं खुट्टाले पानी हाल्नु पर्थ्यो। मतलब मिश्रमा त्यति धेरै पानी वर्षा हुँदैन, अति नै कम मात्रामा पानी पर्छ, त्यसकारण मिश्र सिंचाईमा आश्रित हुनु परेको थियो। अनि भनेको छ 11, तिमीहरूले जुन देश अधिकार गर्न लागेका छौ त्यो देश तिमीहरू निस्केर आएको मिश्र जस्तो छैन, जहाँ बिउ छरेर तिमीहरूले सागबारीमा झैं खुट्टाले पानी हाल्नु पर्थ्यो, तर तिमीहरू अधिकार गर्न यर्दन पारी गइरहेको देश चाहिँ डाँडा र बेसीहरूको देश हो, जहाँ आकाशको पानीले जमिन भिजाउँछ। यसपछि हामी अगाडि देख्छौ मुलुकको ओगट्नेवालाको सिद्धान्त वा नियम। 11-15 लेखिएको छ, त्यस देशको रेखदेख परमप्रभु परमेश्वरले नै गर्नुहुन्छ। सालको शुरूदेखि सालको अन्तसम्मै परमप्रभु तिमीहरूका परमेश्वरको नजर त्यसमाथि रहिरहन्छ। यसकारण मैले तिमीहरूलाई आज दिएका आज्ञाहरू विश्वासयोग्यतापूर्वक मानेर परमप्रभु तिमीहरूका परमेश्वरलाई प्रेम गर्यौ भने र आफ्नो सारा हृदय र प्राणले उहाँको सेवा गर्यौ भने, 14-15, म ऋतु अनुसार शरद र वसन्तका वर्षहरू दिनेछु, ताकि तिमीहरूका अन्न नयाँ दाग मध्य र तेल बटुल्न सक। म तिमीहरूका गाई वस्तुको लागि पनि खर्कमा घाँस दिनेछु र तिमीहरू खाएर सन्तुष्ट हुनेछौ। यी मानिसहरू प्रवेश गर्न गइरहेका मुलुक सिंचाईको लागि केही कठिनै हुने थियो, किनभने यो पहाड़ी मुलुक थियो। निश्चय नै तिनीहरूसँग यसको लागि त्यस दिनमा कुनै सरसमान औजारहरू थिएन। त्यो मुलुक स्वर्गीयबाट वर्षमा आश्रित थियो। परमेश्वरले यो जानी जानी गर्नुभएको थियो। उहाँले तिनीहरूलाई त्यस्तो मुलुकमा राख्नुहुनेछ जुन वर्षाको लागि तिनीहरूले उहाँमाथि आश्रित हुनु परेको थियो। यसले ती मानिसहरूलाई परमेश्वरका निकट हुन नजिक हुन खिच्दथ्यो। त्यो मुलुक आज पनि सुक्खा बन्जर रहेको कारण हामीले व्यवस्थामा देख्नेछौ कि परमेश्वरको दण्ड त्यस मुलुकमा परेको छ।
त्यस मुलुकको भूमिमा पानी पर्न साथै त्यो मरूभूमि गुलाब जस्तै फुल्नेछ। अनि यसलाई आवश्यक कुरा नै पानी हो, र आज पनि तिनीहरूको समस्या पानीको समस्या हो। परमेश्वरले तिनीहरूलाई भन्नुभयो कि तिनीहरू वर्षामा आश्रित हुनेछन्। यदि तिनीहरूले उहाँको आज्ञा पालन गरे, उहाँले तिनीहरूलाई अगौटे र पछौटे वर्षाले आशिष दिनुहुनेछ। त्यस मुलुकमा हेरेर तपाईँले ती मानिसहरूको आत्मिक अवस्थाको देख्न सक्नुहुन्छ। अनि 22 पदमा लेखिएको छ, परमप्रभु तिमीहरूका परमेश्वरलाई प्रेम गर्न, उहाँको सबै मार्गमा हिँड्न र उहाँलाई समाति राख्न भनी मैले तिमीहरूलाई मान्नलाई दिएका यी सबै आज्ञा तिमीहरूले होसियार साथ पालन गर्यौ भने। तिनीहरूले ओगटेका मुलुकको सिद्धान्त यहाँ दिइएको छ 23-25 पदमा, परमप्रभुले यी सबै जातिलाई तिमीहरूका सामुन्नेबाट धपाउनुहुनेछ र तिमीहरूभन्दा ठूला र सामर्थ्य जातिहरूलाई तिमीहरूले हराउनेछौ। तिमीहरूका पाइलाले टेकेको हरेक ठाउँ तिमीहरूको हुनेछ, उजाड स्थानदेखि लेबनानसम्म र महानदी युफ्रेटिसदेखि पश्चिमको समुद्रसम्म तिमीहरूको सिमाना हुनेछ। तिमीहरूका सामु कोही पनि टिक्न सक्ने छैन। परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई भन्नुभए अनुसार तिमीहरू जहीँ गए पनि समस्त देशमा तिमीहरूको भय र त्रास भरिदिनुहुनेछ। तपाईँले देख्नुहुनेछ कि त्यो मुलुक परमेश्वरबाटको उपहार हो। उहाँले तिनीहरूलाई त्यो मुलुक दिनुभएको छ जुन अत्यन्त विशाल थियो, जस्तो कि तिनीहरूले कहिले पनि ओगटेका छैन। यो मुलुकको क्षेत्रफल युफ्रेटिस नदीबाट भूमध्य सागर र लेबनानदेखि दक्षिण तिनीहरू आएको मरूभूमिसम्म थियो। यसको क्षेत्रफल करिब 3,00,000 वर्ग मिल थियो। तिनीहरूले कहिले पनि यसको 30,000 वर्ग मिल भन्दा धेरै ओगटेका छैनन्। अरू त के, दाउद र सुलेमानको राज्यत्वको मुनि पनि सबभन्दा धेरै राज्य बढेको वा फैलिएको नै यति भन्दा धेरै थिएन। 24 भनिएको छ, तिमीहरूका पाइला टेकेको हरेक ठाउँ तिमीहरूको हुनेछ। यो परमेश्वरद्वारा तिनीहरूलाई दिइएको थियो र यो तिनीहरूको थियो, तर तिनीहरू त्यसमाथि हिँड्न वा पाइला टेक्न र यसको दावी गर्न र यसको आनन्द भोग उठाउन असफल रहे। परमेश्वरले यहोशूलाई पनि उही कुरा भन्नुभयो। उहाँले तिनलाई भन्नुभयो कि त्यो मुलुक तिनीहरूको अघि त्यहाँ थियो र त्यो इसरायलको थियो, तर उहाँले तिनीहरूलाई भन्नुभयो कि तिनीहरूको त्यहाँ गएर पूरा मुलुकभरि टेक्न परेको थियो। तिनीहरूले यसको आफ्नो निम्ति अधिकारमा लिनु परेको थियो। किन आज विश्वासीहरूमा यति भिन्नता छ? कोही कोही ख्रिस्टियनहरू आत्मिक कंगाल छन् भने अरू चाहिँ आत्मिक रूपमा अति नै धेरै धनी छन्। परमेश्वरले स्पष्ट पार्नुहुन्छ कि उहाँले हरेक विश्वासीहरूलाई ख्रिस्ट येशूमा स्वर्गीय स्थानहरूमा आत्मिक आशिषहरूले आशिष दिनुभएको छ। कोही विश्वासीहरू त्यो आशिषको दावी गर्छन्, कसैले दावी गर्दैनन्। कोही कोही विश्वासीहरूले ती आशिषहरूको आनन्द उठाउँछन्, कोही कोहीले उठाउँदैनन्। यो हामीले पहिले पाइसकेको अधिकारको खाली अपनाउनु दावी गर्नु मात्र पर्छ। अनि 26 पदमा भनिएको छ, हेर आज म तिमीहरूको सामु आशिष र अभिशाप राख्दैछु। इसरायललाई आज्ञा पालन गर्न आज्ञा गरिएको थियो। आज्ञा पालन नै यस विषयको मुख्य सार हो। अनि 27 पदमा, मैले आज तिमीहरूलाई आदेश दिए झैं परमप्रभु तिमीहरूका परमेश्वरका आज्ञाहरू पालन गर्यौ भने आशिष पाउनेछौ। मित्र, यस पदको सन्दर्भमा म यो भन्न चाहन्छु, आज त्यहाँ थुप्रै आत्मिक आशिषहरू छन् जुन तपाईँ गुमाउन गइरहनु भएको छ। यदि तपाईँ उहाँप्रति आज्ञा पालन हुनुहुन्न भने, येशूले हामीलाई भन्नुभयो, यदि तिमीहरू मलाई प्रेम गर्छौ भने मेरा आज्ञाहरू पालन गर। आज्ञा पालनले परमेश्वरसँगको व्यक्तिगत सुन्दर अद्भुत महिमित सम्बन्धको प्रदान गर्दछ। अनि यसको ठिक विपरीत पनि उही कुरा सत्य छ, अनज्ञाकारिताले श्राप ल्याउँछ। मित्र, आज हामीले प्रभुसँगको हाम्रो आज्ञाकारिता कस्तो छ सो कुरा जाँच्न आवश्यक छ। यसपछि हामी 12 अध्यायतिर पनि लागिहालौं। यहाँ हामी मुख्य विषय देख्छौं, जब इसरायलीहरू प्रतिज्ञाको मुलुकमा प्रवेश गर्छन्, इसरायलीहरूसँग आराधनाको निम्ति खालि एउटै स्थान हुनुपर्छ। पछिबाट इसरायलको इतिहासमा परमेश्वरले यरूशलेमलाई मन्दिर निर्माणको निम्ति चुन्नुभयो। तिनीहरू परमेश्वरलाई आराधना गर्न त्यहाँ नै जानुपर्ने थियो। किन परमेश्वरले आराधनाको निम्ति अरू प्रत्येक स्थानको अनुमति दिनुभएन त? मलाई लाग्छ कारण स्पष्ट छ, त्यस मुलुकमा मूर्ति पूजा थियो र तिनीहरूलाई ती तमाम कुराको नष्ट गर्न आज्ञा गर्नु भएको थियो। तिनीहरूले ती प्रतिमाहरूको पूर्ण रूपमा नष्ट नगरेकोले गर्दा तिनीहरूलाई आराधनाको निम्ति खालि एकै जग्गामा जम्मा हुनलाई आज्ञा गर्नुभयो। यसले तिनीहरूको आराधनालाई एकतामा बाँध्ने थियो र तिनीहरूलाई राष्ट्रको रूपमा घनिष्ठतामा ल्याउने थियो। तिनीहरू नै एक थिए जब तिनीहरू यरूशलेममा चाडहरूको लागि गए। आज हामीलाई परमेश्वरको आराधना गर्न खालि एक स्थानमा भेट्न वा भेला हुन आवश्यक छैन। किन यो त भन्दा प्रभु येशूले कारणको भन्नुभएको छ। योना चार अध्यायको 21-24 पदमा येशूले त्यसलाई भन्नुभयो, ए नारी, मलाई विश्वास गर, त्यो बेला आउँदैछ जब तिमीहरू न त यस डाँडामा न यरुसलेममा पितालाई पुज्नेछौ। तिमीहरूले जान्दैनौ त्यो पुज्दछौ, किनभने मुक्ति चाहिँ यहुदीहरूबाट आउँछ। तर बेला आउँछ र अहिलै हो जब साँचोसँग पुज्नेहरू पितालाई आत्मा र सत्यतामा पुज्नेछन्, किनकि पिताले उहाँलाई पुज्नेहरू यस्तै चाहनुहुन्छ। परमेश्वर आत्मा हुनुहुन्छ र उहाँलाई पुज्नेहरूले आत्मा र सत्यतामा पुज्नुपर्छ। विश्वासीहरू आज परमेश्वरलाई पुज्न एउटै स्थानमा भेला हुँदैनन्, बरु हामी त्यही व्यक्तिको वरिपरि भेला हुन्छौ, अनि त्यो व्यक्ति प्रभु येशू ख्रिष्टको व्यक्ति हो। यही नै आज हाम्रो मनमा राख्ने महत्वपूर्ण कुरा हो। तपाईँको मण्डलीको नाउँले कुनै भिन्नता बनाउँदैन, तपाईँको सम्प्रदायले कुनै भिन्नता बनाउँदैन। सबभन्दा महत्वपूर्ण प्रश्न यो हो कि तपाईँ ख्रिष्टको व्यक्तिको वरिपरि भेला हुनुहुन्छ, भेट्नुहुन्छ। अहिले मेरो मित्र, यदि तपाईँ यस प्रकारमा आराधनाको निम्ति भेट्नुहुन्न वा जम्मा हुनुहुन्न भने त्यो प्रतिमा पूजा हो, किनभने तपाईँ त्यस कुराको वरिपरि भेटिरहनु भएको छ जुनले ख्रिष्टको स्थान लिइरहेको छ। यदि तपाईँ समाजीकरण गर्न वा खाली मौज मजा गर्न मात्र भेटिरहनु भएको छ भने त्यो पनि मूर्ति पूजा हो। एकतामा हामीलाई खिच्ने कुरा नै येशु ख्रिष्टको व्यक्ति हो। ओ, यो कति महत्वपूर्ण छ। व्यवस्था 12:1-4 पदमा लेखिएको छ, तिमीहरूका पिता पुर्खाहरूका परमप्रभु परमेश्वरले तिमीहरूलाई अधिकार गर्न दिनुभएको देशमा बाचुन्जेल तिमीहरूले ख्याल राखेर मान्नुपर्ने विधि विधानी नै हुन्। जुन जातिहरूलाई तिमीहरूले अधिकार गर्नेछौ उनीहरूले आफ्ना देवताहरू पूजा गर्ने, उनीहरूका अग्ला डाँडा र हरेक पर्वत र फैलेको रूखमुनिका सबै स्थानहरू तिमीहरूले सम्पूर्ण तवरले नाश गर्नु, उनीहरूका वेदीहरू फुटाइदिनु, उनीहरूका चोखा ढुङ्गाहरू टुक्रा टुक्रा पारिदिनु, उनीहरूका आशेरा देवीका खम्बाहरू आगोमा जलाइदिनु, उनीहरूका देवताहरूका मूर्तिहरू ढालिदिनु र ती ठाउँदेखि उनीहरूका नौनिसानै मेटिदिनु। तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरको आराधना उनीहरूको पाराले नगर्नु। मित्र, न्यायकर्ताको समयमा इसरायल राष्ट्रमाथि एकपछि अर्को दण्ड आएको कारण यो थियो, किनभने इसरायलीहरू मूर्ति पूजामा गिरेका थिए। त्यसपछि महान अगमवक्ता एलियाले आफ्नो सन्देश त्यस मुलुकमा रहेको मूर्ति पूजाको विरूद्धमा दिए। इसरायलीहरू बाबेलको बन्धुवामा गएको कारण नै मूर्ति पूजा थियो, अनि पुरानो नियमको अन्तिम पुस्तकमा मूर्ति पूजाको खतराको चेतावनी दिएको छ। मित्र, हामी विश्वासी यस्तो काम गर्दैनौ भने मखर नपरौं। हाम्रा आत्माहरू र परमेश्वर बीच अवरोधको रूपमा आउने हरेक कुरा हाम्रो प्रतिमा हो, मूर्ति हो। अर्थात हाम्रो जीवनमा ख्रिष्ट बाहेक कुनै कुराले मुख्य स्थान लिनेछ भने त्यो हाम्रो लागि मूर्ति हो। जस्तै लोभ, लालच, विलासिता इत्यादि हाम्रो मूर्ति बन्न सक्छ, टीभी हाम्रो मूर्ति बन्न सक्छ, कम्प्युटर हाम्रो मूर्ति बन्न सक्छ, इन्टरनेट हाम्रो मूर्ति बन्न सक्छ। कुनै पनि चिज जुन हामी ख्रिष्टलाई भन्दा धेरै प्राथमिकता दिन्छौ भने त्यो नै मूर्ति पूजा हो। अनि अन्तिममा आराधना गरेको स्थान यरुसलेम थियो, तर त्यो भन्दा अघि पनि इसरायली परमेश्वरलाई एउटै स्थानमा मात्र आराधना गर्नु पर्दथ्यो। तिनीहरूको होम बलि भेटीहरू शपथहरूको लागि एक स्थान हुनु पर्दथ्यो। परमप्रभुको अगाडि तिनीहरूले ल्याएका भोजनको भेटी यो एक स्थानमा खानु पर्दथ्यो। अनि 15-16 पदमा लेखिएको छ, तर परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई दिनुभएको आशिष अनुसार तिमीहरूको कुनै पनि शहरभित्र आफूले चाहे जति पशु मारेर खान सक्छौ, हरिण र मृगको मासु खाएजै, विधिपूर्वक शुद्ध र अशुद्ध व्यक्ति कसैले पनि यो खान सक्छ, केवल रगत चाहिँ नखानु, त्यो पानी चाहिँ भुइँमा पोखाइदिनु। अनि त्यहाँ केही आहार हुन्थे जुन तिनीहरूले घरमा खान्थे। यो तिनीहरूको आराधनाको एक अंश थिएन, तर यो पनि खाना पनि खानपान सम्बन्धको व्यवस्थाद्वारा नियन्त्रित गरिएको थियो। अध्याय 14 हामी शुद्ध जनावर र अशुद्ध जनावरहरूको विस्तृत सूचीहरू देख्छौं। कुनै व्यक्ति घरमै खानको लागि योग्य हुन विधि विधान वा औपचारिक शुद्ध हुन आवश्यक पर्दैनथ्यो। उही समयमा बलिदान चढ़ाउने योग्य जनावरहरूको अतिरिक्त तिनले केही शुद्ध जंगली जनावरहरू खान सक्थे, तर उहाँले मना गर्नुभएको कुरा चाहिँ रगत चाहिँ खानु हुँदैन। यसको ठिक विपरीत परमप्रभुलाई चढ़ाएको हरेक कुरा त्यही एक स्थानमा परमप्रभुको अघि खानु पर्दथ्यो जुन परमेश्वरले नियुक्त गर्नुभएको थियो। 21-25 पदमा लेखिएको छ, परमप्रभु तिमीहरूका परमेश्वरले आफ्नो नाउँ राख्नलाई छान्नुभएको ठाउँ टाढा छ भने परमप्रभु परमेश्वरले तिमीहरूलाई दिनुभएका गाई वस्तु र भेड़ा बाख्रा मारेर मैले आदेश दिए झैं आफ्नै शरीरभित्र चाहे जति खाऊ हरिण वा मृग खाए झैं ती पनि खानु विधिपूर्वक शुद्ध वा अशुद्ध व्यक्ति कसैले पनि त्यो खान सक्छ केवल रगत चाहिँ कदापि नखानु किनकि रगत चाहिँ जीवन हो र तिमीहरूले मासुसँग जीवन खानु हुँदैन तिमीहरूले त्यो रगत खानु हुँदैन पानी झैं त्यो भुइँमा पोखाइदिनु तिमीहरूले त्यो नखानु र तिमीहरूले परमप्रभुको दृष्टिमा जे ठिक छ त्यो गरेकोले तिमीहरू र तिमीहरूका भावी सन्तानको भल होस् मित्र बाइबलले बताउँछ हामीले मासु खान सक्छौं तर रगत चाहिँ खानु हुँदैन किन त भन्दा रगतले जीवनको प्रतिनिधित्व गर्दछ त्यो नै एक कारण हो शास्त्रले प्रभु येशु ख्रिष्टको रगतमा त्यस धेरै जोड़ दिन्छ अनि 29-31 पदमा लेखिएको छ जुन जातिहरूलाई तिमीहरूले आक्रमण गरेर धपाउन लागेका छौ परमप्रभु तिमीहरूका परमेश्वरले उनीहरूलाई तिमीहरूका सामुन्ने नाश गर्नुहुनेछ तर उनीहरूलाई धपाएर जब तिमीहरू उनीहरूको देशमा बसोबास गर्छौ तब होशियार बस र उनीहरू नष्ट भएपछि उनीहरूका चालचलनमा तिमीहरू नफस्नु र यी जातिहरूले आफ्ना देवताहरूको पूजा कसरी गर्थे हामी पनि त्यसै गर्छौं भन्दै उनीहरूका देवताहरूका विषयमा चासो नलिनु तिमीहरूले परमप्रभु आफ्ना परमेश्वरको पूजा उनीहरूले गरे झैं नगर्नु किनकि उनीहरूका देवताहरूको पूजा गर्दा उनीहरूले सब किसिमका घृणित कुरा गर्छन् जुन परमप्रभु घृणा गर्नुहुन्छ उनीहरू आफ्ना छोराछोरीहरूलाई पनि आफ्ना देवताहरूको लागि आगोमा होमिदिन्छन् इसरायलीहरूलाई पटक पटक भनिएको छ कि तिनीहरूले त्यस मुलुकमा रहने ती जातिहरूलाई नष्ट गर्नुपर्दछ ताकि तिनीहरूको फन्दामा इसरायलीहरू फस्न नसकुन् ती जातिहरू प्रतिमा पूजक थिए बालको पूजामा र अन्य थुप्रै देवताका पूजामा तिनीहरूसँग आफ्ना बालकहरूलाई बलिको रूपमा दिने अति नै क्रूर अभ्यास थियो मित्र यो भयानक कुरा थियो परमेश्वर भन्नुहुन्छ कि उहाँ त्यस्तो अभ्यासलाई घृणा गर्नुहुन्छ यो उहाँको निम्ति घृणित कुरा हो 32 पदमा लेखिएको छ जे जति कुराको आज्ञा मैले तिमीहरूलाई दिएको छु ती पालन गर र तिनीहरूमा केही गडबड नगर तिनीहरूले यी आज्ञाको ध्यान दिनु परेको थियो र तिनीहरूको आज्ञा पालन गर्न परेको थियो जुन प्रभुले तिनीहरूलाई दिनुहुन्छ यदि तिनीहरूले परमेश्वरको आज्ञा उल्लंघन गरे भने उहाँले तिनीहरूलाई त्यही तरिकामा व्यवहार गर्नुहुनेछ जस्तो कि उहाँले अन्य जातिहरूसँग गर्नुभयो मित्र यदि इसरायलीहरूले परमप्रभुको आज्ञा पालन गर्ने छैनन् भने तिनलाई कति पनि छोडिने छैन त्यसैकारण तिनीहरूको निम्ति प्रोत्साहन यही हो परमप्रभुले तिनीहरूलाई आज्ञा गर्नुभएको कुरालाई होशियारसँग पालन गर्नुपर्दछ मित्र यो वास्तविकता बुझ्ने ज्ञान हामीलाई परमेश्वरले दिनुभएको होस्
चन्द्रमा हाँस्छ सुन्दर घामको प्रतिबिम्बमा शीतल ज्योति छर्दै आउँछ यो अन्धकारमा चन्द्रमा हाँस्छ सुन्दर घामको प्रतिबिम्बमा शीतल ज्योति छर्दै आउँछ यो अन्धकारमा नयाँ नयाँ जीवन छ प्रभु येशूमा तिमी प्रति माया छ उनको हृदयमा अंगालोमा बाँध्न बोलाउँछन् सबलाई, तोडी नजाऊ उनको यो मायालाई। संसारको माया मोह मात्र दुई दिनको हो, क्षणिक आनन्दमा जीवन हाल्नु सबै व्यर्थ हो। जीवनको खुसी छ केवल यीशुमा, जीवन दिने बाचा छ प्रभु यीशुमा। अंगालोमा बाँध्न बोलाउँछन् तिमीलाई, तोडी नजाऊ उनको यो मायालाई।
अहिले भर्खरै तपाईँले टीडब्ल्यूआर नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारिणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने, हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनुहुन्छ भने, प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। ठेगाना एकपल्ट सुनौला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न सक्नुहुनेछ: 9847035679, 9847035679। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।